यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। काठमाडौँ उपत्यका सहित कोरोना भाइरसका 200 भन्दा बढ़ी सक्रिय संक्रमित भएका जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सवारी साधन जोर बिजोरका आधारमा सञ्चालन हुने। छिमेकी भारतमा संक्रमण नियन्त्रणमा नआउँदासम्म नेपालले उच्च सतर्कता अपनाउनु पर्नेमा स्वास्थ्य मन्त्री ढकालको जोड़। कोरोना भाइरसका कारण प्रभावित बनेको मुलुकको अर्थतन्त्र सामान्य हुन अझै 9 महिना लाग्ने नेपाल राष्ट्र ब्याङ्कको अनुमान। लेबनानको राजधानी बेरूतमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या 135 पुग्यो, 3 लाख बढ़ी घरबार विहीन। र छिमेकी भारतमा कोरोनाको संक्रमण उच्च दरमा 24 घण्टामा 56,000 भन्दा बढ़ी संक्रमित थपिए। समाचार अब विस्तारमा। मुलुकभर कोरोना संक्रमणको जोखिम बढ़ेको भन्दै सरकारले यातायातका साधनमा आजदेखि जोर बिजोर प्रणाली लागू गरेको छ। काठमाडौँ उपत्यका र कोरोना भाइरसका 200 भन्दा बढ़ी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक र निजी सवारी साधन जोर बिजोर नम्बरका आधारमा चल्ने गृह मन्त्रालयले जनाएको छ। त्यस्तै काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका सबै यात्रुवाहक सवारी साधनलाई बेलुका 7 देखि बिहान 7 बजेसम्म निषेध गरिएको व्यवस्थालाई कड़ाईका साथ लागू गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो। यस्तै 200 बढ़ी सक्रिय संक्रमित भएका जिल्लामा बेलुका 9 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमन बन्द गरिने पनि प्रवक्ता बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कड़ाईका साथ पालना गर्ने गराउने मन्त्रालयले जनाएको छ। नेपाल सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्ति बाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवत जावतलाई कड़ाईका साथ निषेध गर्ने, होटल मा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्य निषेध गरिएको पनि प्रवक्ता बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। यसै गरी कोविड-19 को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढ़ेको क्षेत्र तथा स्थानलाई जिल्ला कोविड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरन्त बन्द गर्ने, कोविड-19 को थप परीक्षणको व्यवस्था मिलाउने पनि गृह मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भारतमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआउँदासम्म नेपालमा संक्रमण फैलने जोखिम कायमै रहने बताउनु भएको छ। काठमाडौँमा हिजो संचारकर्मीहरूसँगको छलफलमा मन्त्री ढकालले भारतमा संक्रमण नियन्त्रणमा नआउँदासम्म नेपालले उच्च सतर्कता अपनाउनु पर्ने बताउनुभयो। सरकारले संक्रमितको संख्या घट्दै गएपछि जनजीवन सहज बनाउन लकडाउन खुकुलो बनाउने निर्णय गरेको भए पनि सीमावर्ती भारतीय शहरमा संक्रमणको दर बढ़दै गएपछि नेपालमा पनि त्यसको प्रभाव परेको र पछिल्ला दिनमा संक्रमितको संख्या बढ़न थालेको उहाँले बताउनुभयो। मन्त्री ढकालले संक्रमण नियन्त्रणका लागि उच्च जोखिममा रहेका स्थानहरूमा लकडाउन गर्नुपर्ने भए पनि पहिले जस्तो एकैसाथ देशभरिको लकडाउन नहुने पनि स्पष्ट पार्नुभयो।
अब देशव्यापी रूपमा हिजोको जस्तो सारा खाला एउटै लकडाउन हुँदैन, त्यो मोडालिटीबाट जानु पनि हुँदैन। जुन ठाउँमा बेसी जस्तै भारतसँग सिमाना जोडिएका उतातिर पनि उच्च जोखिममा रहेका राज्यसँग जोडिएका हाम्रा तराईका जिल्लाहरू जुन छन् त्यहाँनिर हामीले अलि स्ट्रिक्टली गर्नु पर्यो, आउने जाने कुरालाई पनि गर्नु पर्यो, आएपछि क्वारेन्टिनमा पनि राख्नु पर्यो, कतिपय जिल्लाबाट एउटा जिल्लाबाट अर्को जिल्लामा जाने कुरालाई पनि भोलि प्रतिबन्ध लगाउनु पर्ने खालको स्थिति पनि निश्चित अवधिका लागि होला। ढुक्क हुन नसकिने कुरा भारतमा संक्रमण न्यूनीकरण भयो अब ठेगानमा आयो भन्ने कुरा नहुँदासम्मका लागि हामी एकदमै स्वतन्त्रतापूर्वक अब नियन्त्रण गऱ्यौँ भन्ने ठाउँमा पुनः हामीलाई चाहिँ त्यति सजिलो छैन।
स्वास्थ्य मन्त्री ढकालले जात्रा पर्व र धार्मिक कार्यक्रममा मानिसहरू भेला हुने र जनस्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना नगर्ने प्रवृत्ति बढ़े ठूलो दुर्घटना हुन सक्नेतर्फ सचेत हुन सबैसँग आग्रह समेत गर्नुभयो। उहाँले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारका लागि मन्त्रालयले गरेको सम्पूर्ण खरिद प्रक्रिया तथा खर्चहरू पारदर्शी रहेका र आवश्यकता अनुसार सार्वजनिक गर्न समेत तयार रहेको पनि बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अहिले सरकारी प्रयोगशालाहरूमा दैनिक 18,000 भन्दा बढ़ी र निजी क्षेत्रका प्रयोगशालाहरूमा दैनिक झण्डै 3,000 नमूना परीक्षण गर्न सक्ने गरी क्षमता विस्तार भएको र विदेशबाट फर्कने सबैको परीक्षण गर्ने नीति लिएको बताउनुभयो। स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी लगायतका नयाँ प्रविधिहरूको प्रयोगका लागि समेत अस्पतालको क्षमता विस्तार तथा थप अध्ययनको काम भइरहेको जानकारी दिनुभयो। हिजो 381 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा 6,359 जनामा कोरोनाको 59 जनामा गरिएको परीक्षणमा 381 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यो सँगै देशभर संक्रमितको कुल संख्या 21,390 पुगेको जानकारी दिनुभयो। हिजोसम्म देशभरि सक्रिय संक्रमितको संख्या 6,174 जना अर्थात 28.8% रहेको पनि प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। हिजो विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट 130 जना कोरोना भाइरस संक्रमण मुक्त भएको डाक्टर गौतमले बताउनुभयो। यो सँगै संक्रमण मुक्त भई घर फर्कनेको कुल संख्या 15,156 पुगेको उहाँले बताउनुभयो। त्यस्तै कोरोना भाइरस संक्रमणबाट थप 2 जनाको मृत्यु भएसँगै संक्रमण पुष्टि भई मृत्यु हुनेको संख्या 60 पुगेको छ। संक्रमणबाट पर्साको वीरगंज महानगरपालिका 5 46 वर्षीय पुरूष र पोखरिया नगरपालिका 9 18 वर्षीय किशोरीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। सप्तरीमा कोरोना भाइरससँग मिल्दो लक्षण भएका 3 जनाको मृत्यु भएको छ। केही महिना अघि मलेसियाबाट फर्किएर घरमै बसेका रूपनी गाउँपालिका 45 वर्षीय पुरूषलाई ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि राजविराज अस्पताल लगिएको थियो। गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार हुन नसकेपछि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बताउनुभयो। यसैगरी ज्वरो र श्वास प्रश्वासकै समस्या भएर यही साउन 15 गते राजविराज स्थित छिन्नमस्ता अस्पतालमा भर्ना भएका राजगढ़ गाउँपालिकाका 71 वर्षीय पुरूष र डाकनेश्वरी गाउँ नगरपालिका 9 74 वर्षीय पुरूषको पनि मृत्यु भएको छ। मृतक 3 जनाको स्वाब संकलन गरिसकेपछि मात्रै अन्तिम संस्कारको अनुमति दिइने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। नेपालमा फैलिँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशका विभिन्न 14 जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ। सरकारले देशमा कोरोना संक्रमण बढ़दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै 14 जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएका हुन्। गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ। सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा गरिएको छ। यस्तै सप्तरीमा साउन 26, बाँकेमा साउन 24 र स्याङ्जामा साउन 23 गतेसम्म निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको संक्रमण बढ़दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सीमा दरबार प्रवेशमा कड़ाई गरिएको छ। अत्यावश्यक काम बाहेकका व्यक्तिलाई हिजोदेखि प्रवेशमा कड़ाई गरिएको गृह मन्त्रालयले जनाएको छ। साथै संक्रमण बढ़ेपछि उपत्यका प्रवेशमा समेत थप कड़ाई गरिएको र स्वास्थ्य मापदण्ड लागू नगर्ने व्यक्ति र व्यावसायिक प्रतिष्ठानलाई कार्यवाही गर्न थालिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो। प्रदेश एकमा 90 वर्षीय वृद्धासहित 57 जना कोरोना संक्रमणबाट निको भई घर फर्किएका छन्। पूर्वाञ्चल विश्वविद्यालय कोविड 19 आइसोलेसन अस्पतालबाट 36 जना र कोशी अस्पताल कोविड 19 उपचार केन्द्रबाट 21 जना डिस्चार्ज भई घर फर्किएको प्रदेश एकको सामाजिक विकास मन्त्रालयले जनाएको छ। झापामा कोरोना परीक्षण गर्न हिजोदेखि पीसीआर मेसिन सञ्चालन गरिएको छ। प्रदेश नम्बर 1 सरकारले पीसीआर मेसिन उपलब्ध गराएपछि सदरमुकाम भद्रपुर स्थित मेची अस्पतालमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो। दैनिक 1,000 जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेको अस्पताल विकास समितिका सभापति जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले बताउनुभयो। कोरोना संक्रमितको संख्या बढ़दै गएपछि नुवाकोटको विदुर नगरपालिकामा हिजोदेखि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटको आदेश अनुसार हिजो साँझ 6 बजेदेखि नै अनिश्चितकालीन निषेधाज्ञा लगाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो। कैलालीको कैलाली गाउँपालिकामा हिजोदेखि अनिश्चितकालीन लकडाउन गरिएको छ। गाउँपालिका स्थित क्वारेन्टीनमा कार्यरत 1 स्वास्थ्यकर्मी, सुरक्षा गार्ड र भान्सेसहित 7 कोरोना पुष्टि भएपछि हिजो बसेको कोविड 19 सम्बन्धी समितिको बैठकले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता कमल प्रसाद चौधरीले जानकारी दिनुभयो। सरकारले आगामी भदौ 1 गतेदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना गर्न सकिने निर्णय गरेको छ। पाठ्यपुस्तक वितरण र विद्यार्थीहरूको अभिलेखीकरणको कामलाई अघि बढ़ाउन विद्यालय खुला गरिने भए पनि कोरोना भाइरस संक्रमण समुदायमै फैलन सक्ने जोखिमका कारण विद्यालयमा पढ़ाई कहिलेबाट शुरू हुन्छ भन्ने अन्यल कायमै छ। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
झण्डै 3 महिनापछि लकडाउन खुले पनि लामो समयदेखि बन्द रहेका विद्यालयहरू भने अझै खुल्न सकेका छैनन्। यस अवधिमा वैकल्पिक माध्यमबाट पठन पाठनको व्यवस्था गरिएको भए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा अधिकांश विद्यार्थीहरू नयाँ शैक्षिक सत्रको पढ़ाईबाट वञ्चित भएका छन्। सरकारले भदौ 1 गतेदेखि नयाँ भर्ना गर्न र पाठ्यपुस्तक वितरण र विद्यार्थी संख्याको अभिलेखीकरण गर्न आह्वान गरे अनुसार विद्यालयहरूले पनि तयारी गरिरहेका छन्। तर लकडाउन खुलेपछि कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले पठन पाठन कहिलेबाट शुरू हुन्छ भन्ने अन्यल कायमै छ। नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा तत्काल पठन पाठन शुरू गर्न सजिलो नभएको बताउनुहुन्छ।
यसो बेलामा पठन पाठन हुने कुरा सजिलो छैन, विद्यार्थीहरूको उपस्थित हुन्छ हुँदैन, हेल्थ प्रोटोकल कायम गर्न सकिन्छ। मुख्य कुरा त्यो
सरकारले विद्यालयमा पुग्न निर्देशन दिए अनुसार शिक्षकहरू आफ्नो विद्यालयमा पुगिसकेका छन्। क्वारेन्टिन बनाइएका विद्यालयहरू पनि डिसइन्फेक्सन गर्ने काम भइरहेको छ। विद्यार्थीको सिकाई निरन्तरताका लागि सरकारले संक्रमणको अवस्था हेरेर निर्णय गर्ने जनाएको छ। संक्रमण शून्य भएको जिल्लामा पठन पाठन शुरू गर्न सकिने भए पनि विद्यालय कहिलेबाट खुल्छन् भनेर यकिन गर्न नसकिएको बताउनुहुन्छ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डाक्टर तुलसी प्रसाद थपलिया।
कतिपय जिल्लामा संक्रमण पटक्कै नभएको अवस्था पनि छ, त्यस्तो ठाउँमा त हामीले धेरै कुरा नपर्ने पनि हुन सक्छ। त्यसकारणले विद्यालय खोल्नको लागि तहले यो सावधानी अप्नाएर यो निर्णय गर्न सक्ने भन्ने निर्णय आइसकेको अवस्था छैन। तत्कालको निम्ति चाहिँ दिन तोक्न गाह्रो छ, तर हामी त्यो प्रक्रियामा अगाडि बढ्न खोजेको चाहिँ हो।
कोरोना भाइरसको संक्रमण फैलिएर समुदाय नै जोखिममा पर्ने अवस्था आएमा विद्यालय खुला गरी पढ़ाईलाई निरन्तरता दिन सकिने अवस्था रहेको छैन। तर सरकारले निर्णय गरिदिए जुनसुकै बेला पढ़ाउन तयार रहेको विद्यालयहरूले जनाएका छन्। निजी तथा आवासीय विद्यालय संचालकहरूको संगठन प्याप्सनले पठन पाठनका लागि सरकारको निर्णय कुरेर बसिरहेको जनाएको छ। प्याप्सनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानिया,
सरकारले अब तपाईँहरू विद्यालय शुरूआत गरेर जानु भन्ने निर्देशन आयो भने निजी विद्यालयहरू खास गरी प्याप्सन आबद्ध विद्यालयहरू चाहिँ तयार नै छन्।
वैकल्पिक विधिबाट सिकाइलाई निरन्तरता दिने प्रयास गरिरहेका विद्यार्थीहरू भने कक्षामै गएर पढ्ने समय कुरिरहेका छन्। तर संक्रमणको जोखिम रहेकाले विद्यालयहरू कहिलेदेखि खुल्छन् भन्ने अन्यल कायमै छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। कोविड 19 महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका 1313 नेपाली हिजो स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो आवागमन र प्रस्थान दुवै गरी 15 अन्तर्राष्ट्रिय चार्टर्ड उडान मार्फत उनीहरू स्वदेश फर्किएका हुन्। जनता समाजवादी पार्टी नेपालको 4 दिने प्रशिक्षण कार्यक्रम शुरू भएको छ। पार्टीको कार्यकारिणी समितिका सम्पूर्ण सदस्य तथा पदाधिकारी सहभागी प्रशिक्षणमा पार्टीको सैद्धान्तिक र वैचारिक अवधारणा, पार्टी संगठन कार्यपद्धति, वर्तमान राजनैतिक अवस्था र आगामी कार्यभार लगायतका विषयमा छलफल हुने जनाइएको छ। प्रशिक्षण सम्पन्न भएपछि साउन 25 र 26 गते कार्यकारी समितिको बैठकले आवश्यक निर्णय लिने पार्टीले जनाएको छ। काठमाडौँको कपनस्थित कियर बाल गृहबाट हिजो 11 बालबालिकाको उद्धार गरिएको छ। उक्त गृहका संचालकको गतिविधि विवादित भएपछि हिजो बुढानीलकण्ठ नगरपालिकाको सहयोगमा बालबालिका खोजतलाश केन्द्र र राष्ट्रिय बाल अधिकार परिषदको टोलीले उद्धार गरेको हो। अहिले ती बालबालिकालाई सरकारले स्थापना गरेको अस्थायी बाल संरक्षण केन्द्रमा राखिएको परिषदका कार्यक्रम व्यवस्थापक नमुना भूषालले जानकारी दिनुभयो। भूषालका अनुसार केही दिन अघि नाटक मञ्चन गरी उक्त संस्थाका संचालक पुष्पा अधिकारीबाट चौरमा बालक भेटिएको भनी प्रचार भएको थियो। विदेशबाट आएकी चितौनकी एक महिलाले बच्चा जन्माएपछि अधिकारीकै नेतृत्वमा चौरमा बालक लगेर छाडी भेटाएको भनी प्रचार गरिएको थियो। कपिल वस्तुमा स्रोत नखुलेको 16 लाख रूपियाँ सहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। भारतबाट आउँदै गरेका कपिल वस्तु मायादेवी गाउँपालिका एक पकड़ीका 36 वर्षीय विनोद सोनारलाई विशेष सुराकीका आधारमा मायादेवी 4 ठकुरापुरबाट 1000 दरका 12 लाख र 500 दरका 4 लाख रूपियाँ सहित पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताउनुभयो। दैलेखका विभिन्न स्थानमा सलह किराले मकै बाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित भएका छन्। जाजरकोट र सुर्खेत जिल्ला हुँदै प्रवेश गरेको सलह किराको झुण्डले दुल्लु नगरपालिकाको विभिन्न 6 वडामा मकै बालीमा क्षति पुर्याएको स्थानीयले बताएका छन्। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले परिवर्तित अवस्थामा मुलुकलाई सही दिशा निर्देश गर्न निजामती कर्मचारीको योगदान अतुलनीय रहेको बताउनु भएको छ। नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्य समितिले हिजो काठमाडौँमा आयोजना गरेको स्वागत कार्यक्रममा सचिव बस्यालले कर्मचारी वर्गको मनोबल उच्च राख्न सके सेवा प्रवाह चुस्त दुरूस्त रहनेमा आफू विश्वस्त रहने बताउनुभयो। कार्यक्रममा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका पूर्व अध्यक्ष पुण्य प्रसाद ढकाल लगायतका प्रतिनिधिले राज्य व्यवस्था समितिले ल्याएको संघीय निजामती सेवा विधेयक कर्मचारीको हितमा नरहेको धारणा राख्नु भएको थियो। पूर्वाधार विकास कार्यालय जुम्लाले जिल्लाका 250 विपन्न परिवारका लागि घर निर्माण गर्ने भएको छ। चन्दननाथ नगरपालिकामा 32, तातोपानीमा 29, पातारासीमा 26, गुठीचौरमा 38, हिमामा 30, सिन्जामा 30 र कनका सुन्दरी गाउँपालिकामा 35 गरी 250 घर निर्माण गरिने कार्यालयका निमित्त प्रमुख टंक प्रसाद न्यौपानेले बताउनुभयो। घर निर्माण गर्न 8,40,00,000 रूपियाँ लाग्ने र चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने पनि उहाँले बताउनुभयो। स्याङ्जाको फेदीखोला गाउँपालिकामा 1700 रोपनी बाँझो जमिन खनेर खाद्यान्न उत्पादन थालिएको छ। गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँझो जमिन खनेर धान मकै कोदोका साथै तरकारी फलफूल खेती गरिएको र जसबाट 6 करोड़ रूपियाँको खाद्यान्न आयात प्रतिस्थापन हुने गाउँपालिकाका अध्यक्ष घनश्याम सुविदीले बताउनुभयो। नेपालको पूर्वी नाका काँक्रभिट्टा स्थित मेची भन्सार कार्यालयले यस वर्ष लक्ष्यको तुलनामा 63.12% मात्र राजस्व असुली गरेको जनाएको छ। सरकारले सुपारीजन्य वस्तु आयातमा रोक लगाउनु र कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण लक्ष्य हासिल गर्न नसकिएको भन्सार कार्यालय काँक्रभिट्टाले जनाएको छ। झापाबाट संवाददाता निशेष राईको यो रिपोर्ट।
नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा पूर्वी नाका भएर सुपारी मरिज हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाए लगतै त्यसको असर राजस्व असुलीमा परेको छ। नेपाल सरकारले गत चैत्र 16 गते काँकरभिटा नाका भएर आयात हुने यी वस्तुको आयातमा प्रतिबन्ध गरेसँगै प्रदेश एकमा सर्वाधिक राजस्व संकलन गर्ने पूर्वको मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा प्रभाव परेको छ। मेची भन्सार कार्यालयका भन्सार अधिकृत भरत राज अधिकारी,
चारवटा वस्तुको पैठारीमा सरकारले रोक लगायो, त्यो हुने बित्तिकै यो भन्सार बिन्दुमा राजस्व योगदान गर्ने मुख्य वस्तुहरू पैठारी रोकिने गयो।
नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले यस कार्यालयलाई गत आर्थिक वर्ष 2076-77 का लागि 13,24,01,69,000 रूपियाँ वार्षिक राजस्व असुलीको लक्ष्य दिएको थियो। तर कार्यालयले 8,35,66,52,612 रूपियाँ अथवा लक्ष्यको तुलनामा 63.12% मात्र रकम असुली गरेको छ। राजस्वले लक्ष्य पूरा नगर्नुमा सबैभन्दा बढी राजस्व असुली हुने वस्तुको आयातमा प्रतिबन्ध लगाउनु नै भएको ठहर भन्सार अधिकारीहरूको छ। कोरोना भाइरस संक्रमणका कारण पनि राजस्व असुली प्रभावित बनेको कार्यालयका सूचना अधिकारी समेत रहनुभएका भन्सार अधिकृत भरतराज अधिकारीले बताउनुभयो।
63% मात्रै लक्ष्य हामीले हासिल गर्न सफल भयो। लक्ष्य भेटाउन नसक्नका मुख्य कारणहरू विश्वव्यापी रूपमा देखिएको COVID-19 प्रभाव,
यस्तै गरी भारतको पश्चिम बंगाल सरकारले नेपालसँग सीधा सीमा जोडिएको भारतको पानी ट्याङ्की स्थित रानीगंज नाका ठप्प पार्दा मेची भन्सार कार्यालयको 1,10,00,000,000 रूपियाँ राजस्व प्रभावित बनेको कार्यालयको भनाई छ। भन्सार विभागले मेची भन्सार कार्यालयका लागि चालू आर्थिक वर्ष 2077-78 का लागि गत आर्थिक वर्षको तुलनामा 10% बढी राजस्व असुलीको लक्ष्य तोकिदिएको छ। अहिले नाकाबाट आयात निर्यातको काम भइरहेको हुनाले तोकिएको लक्ष्य पूरा गर्न सकिने भन्सार अधिकारीहरूको भनाई छ। निशेष राई, रेडियो नेपाल, झापा।
सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका व्यक्तिहरूको परिचय पत्र नवीकरण गर्ने सम्बन्धी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको अत्यन्त जरुरी सूचना।
हाल सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपनमुख आदिवासी जनजाति तथा बालबालिकाहरूले चालू आर्थिक वर्ष 2077-78 पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि यही 2077 साल श्रावण मसान्तभित्र तोकिएको फारम भरी सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा आफै उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्नुहुन अनुरोध छ।
2077 श्रावण मसान्तभित्र परिचय पत्र नवीकरण नगर्ने लाभग्राहीहरू चालू आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नहुने हुँदा समयमा नै आफ्नो परिचय पत्र नवीकरण गरी आफूले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको सुनिश्चितता गर्न हुन सम्बद्ध सबैमा यो सूचना गरिएको छ।
सेभ द चिल्ड्रेनको सहयोगमा जारी सूचना।
अब के अन्तर्राष्ट्रिय समाचार। लेबनानको राजधानी बेरूतमा भएको विस्फोटको घटनापछि लेबनानका राष्ट्रपति माइकल आओनले देशमा दुई हप्ताका लागि संकटकाल घोषणा गर्नुभएको छ। विस्फोटमा परे मृत्यु हुनेको संख्या 135 पुगेको छ भने 4,000 भन्दा बढ़ी मानिस घाइते भएका छन्। विस्फोटका कारण 3,00,000 भन्दा बढ़ी घरबार विहीन भएका र पीड़ितहरूलाई खाने र बस्ने व्यवस्थाका लागि काम भइरहेको राजधानी बेरूतका गवर्नरले बताएका छन्। विशेष सुरक्षा बिना 6 वर्षदेखि गोदाममा राखिएको 2,750 टन रासायनिक मल बनाउन प्रयोग हुने विस्फोटक पदार्थ विस्फोट हुँदा अझै 100 भन्दा बढ़ी मानिस हराइरहेको जनाइएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा बन्न लागेको श्रीराम मन्दिरको हिजो शिलान्यास गर्नुभएको छ। कार्यक्रममा प्रधानमन्त्री मोदीले भगवान रामको आत्मीय सम्बन्ध माता जानकीसँग जोड़िएको बताउनुभयो। प्रधानमन्त्री मोदीले श्रीराम मन्दिर भारतीय संस्कृति र सभ्यताको प्रतीकका रूपमा विश्वले अनुभव गर्न पाउने विश्वास पनि व्यक्त गर्नुभयो। अविरल वर्षापछि गएको बाढ़ी र पहिरोका कारण दक्षिण कोरियामा 15 जनाको मृत्यु भएको छ भने 1,500 भन्दा बढ़ीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। 42 दिनसम्म निरन्तरको वर्षापछि दक्षिण कोरियाका दुई क्षेत्रलाई विपद क्षेत्र घोषणा गरिएको प्रधानमन्त्री चुङ सिउ कुनले बताउनु भएको छ। कोरोना भाइरस महामारीका कारण उद्धार तथा राहत कार्यक्रम प्रभावित भएको र स्थानान्तरण गरिएको स्थानमा कोरोना फैलन सक्ने जोखिम रहेको प्रधानमन्त्री कुनले उल्लेख गर्नुभएको छ। भारतमा कोरोना संक्रमितको संख्यामा तीव्र रूपले वृद्धि भएको छ। गत 24 घण्टामा मात्र भारतमा 56,626 जना संक्रमित थपिएका छन् भने त्यहाँ गत 24 घण्टामा 919 जनाको मृत्यु भएको छ। भारतमा कुल संक्रमितको संख्या 19,63,200 नागेको छ। अमेरिकामा गत 24 घण्टामा 55,000 बढ़ी संक्रमित थपिएका छन्। ब्राजिलमा 54,685 संक्रमित थपिएका छन्। कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या 7,10,000 नागेको छ। कोरोनाका कारण विश्वभर 1,89,56,000 बढ़ी संक्रमित भएका छन् भने 1,21,41,000 बढ़ी कोरोना संक्रमणपछि निको भई घर फर्किएका छन्। अब आर्थिक समाचार।
राष्ट्रिय योजना आयोगले बुधबारदेखि विभिन्न मन्त्रालय स्तरका र राष्ट्रिय विकास समस्याहरूको बारेमा छलफल शुरू गरेको छ। राष्ट्रिय विकास समस्या समाधान समिति पूर्व बैठक अर्थात प्री एनड्याक भनिने सो बैठकमा नेपाल सरकारका सबै मन्त्रालयहरूका विकासका समस्याहरूका बारेमा छलफल गरी प्रधानमन्त्रीको अध्यक्षतामा हुने आगामी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गर्ने विषयहरू समेत छलफलबाट तय गरिने राष्ट्रिय योजना आयोगले जनाएको छ। योजना आयोगले 3 दिनसम्मका लागि आयोजित छलफलमा नेपाल सरकारका मन्त्रालय स्तरमा भएका विकास समस्या समाधान समितिको बैठकका प्रस्तावहरू, विकास समस्या तथा गत वर्षका विकास समस्याहरूको कार्यान्वयनको प्रगतिको अवस्था लगायतका विषयमा छलफल हुने योजना आयोगको योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव किशोर जोशीले जानकारी दिनुभयो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरू, सचिव, सहसचिवहरू तथा कार्यक्रम निर्देशकहरू, विभिन्न मन्त्रालयका सचिव, सहसचिव लगायतका कर्मचारीहरूको उपस्थित रहेको योजना आयोगले जनाएको छ। प्री एनडाक अन्तर्गत बुधबार विभिन्न 6 वटा, बिहिबार विभिन्न 7 वटा र शुक्रबार विभिन्न 8 वटा मन्त्रालयहरूको विकास समस्या विषयमा छलफल हुने कार्यक्रम रहेको योजना आयोगका सहप्रवक्ता शिवरञ्जन पौडेलले जानकारी दिनुभयो। बुधबार नेपाली बजारमा सुनको भाव 1,00,000 माथि पुगेको छ। बुधबार सुनको मूल्य 1,600 रूपियाँले बढ़ेर 1,01,400 रूपियाँ पुगेको हो। यसै गरी यस दिन तेजावी सुन प्रति तोला 1,09,000 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य 65 रूपियाँले बढ़ेर 1,295 रूपियाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रति अंश $30 अर्थात हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। कोरोना भाइरसको महामारी व्यापक रूपमा बढ्दै गएसँगै लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित हुँदा सुनको मूल्य दिन प्रतिदिन नयाँ उच्चाइमा पुगेको छ। नेपाल राष्ट्र बैंकले कोविड 19ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा असारमा गरेको सर्वेक्षण सार्वजनिक गरेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले चैत 11 गतेदेखि लकडाउन गरेपछि अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव बारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनमा राष्ट्र बैंकले सर्वेक्षणमा सहभागी उद्योग र व्यवसायहरू मध्ये उद्योग र व्यवसायहरूले बैंक तथा वित्तीय संस्थाबाट 74.3 र बचत तथा ऋण सहकारी संस्थाबाट 8.7% कर्जा लिएको देखिएको उल्लेख गरिएको छ। बन्दाबन्दीका अवधिमा सर्वेक्षणमा सहभागी 4% उद्योग र व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेको, 35% उद्योग र व्यवसाय आंशिक रूपमा सञ्चालन रहेको र 61% उद्योग व्यवसायहरू पूर्ण रूपमा बन्द रहेको पाइएको प्रतिवेदनमा औंल्याइएको छ। यसरी अधिकांश उद्योग र व्यवसायहरू पूर्ण रूपमा बन्द हुनुले बन्दाबन्दीले अर्थतन्त्रमा गहिरो असर पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
भुवन प्रसाद आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
नेपालका तीन महिला नेत्रहीन क्रिकेट खेलाड़ी ज्योति केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। नेपाल नेत्रहीन क्रिकेट संघले 15 वार्षिक उत्सवको अवसरमा बुधबार तीन खेलाड़ीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो। संघले हरेक वर्षको साउन 22 गते वार्षिक उत्सव मनाउने गर्छ। सम्मानित हुने खेलाड़ीमा B3 समूहतर्फ राष्ट्रिय टोलीका कप्तान समेत रहेकी भगवती भट्टराई, B2बाट मनकेसी चौधरी र B1बाट आशा रेग्मी रहेकी छिन्। उनीहरूलाई जनै 5,000 नगद र कदरपत्रबाट सम्मान गरिएको संघले जनाएको छ। कप्तान भगवती विगत 14 वर्षबाट नेत्रहीन क्रिकेटमा संलग्न रहेकी छिन्। सन् 2014 बेलायत र 2019 पाकिस्तानसँगको सिरिजमा कप्तानी गर्दै नेपाललाई जित दिलाएकी थिइन्। मनकेसी उत्कृष्ट ब्याटिङका लागि चर्चित छिन्। उनी बेलायत र पाकिस्तान विरूद्धको सिरिजमा प्लेयर अफ द सिरिज बनेकी थिइन्। आशा पनि 14 वर्षबाट नेत्रहीन क्रिकेटमा रहेकी छिन्। सन् 2019 पाकिस्तान विरूद्धको सिरिजमा उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।
खेल समाचारका साथमा अझै बम। अब मौसम आज देशभर सामान्य बदलिरहे अधिकांश स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने र प्रदेश एक र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस, वर्षा 22.4 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:30 भयो भने सूर्यास्त भरे साँझ 6:50 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। काठमाडौँ उपत्यका सहित कोरोना भाइरसका 200 भन्दा बढ़ी सक्रिय संक्रमित भएका जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सवारी साधन जोर बिजोरका आधारमा सञ्चालन हुने, छिमेकी भारतमा संक्रमण नियन्त्रणमा नआउँदासम्म नेपालले उच्च सतर्कता अप्नाउनु पर्नेमा स्वास्थ्य मन्त्री ढकालको जोड़, कोरोना भाइरसका कारण प्रभावित बनेको मुलुकको अर्थतन्त्र सामान्य हुन अझै 9 महिना लाग्ने नेपाल राष्ट्र ब्याङ्कको अनुमान, लेबनानको राजधानी बेरूतमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या 135 पुग्यो, 3 लाख बढ़ी घरबार विहीन, र छिमेकी भारतमा कोरोनाको संक्रमण उच्च दरमा 24 घण्टामा 56,000 भन्दा बढ़ी संक्रमित थपिए। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।